मंगल 11 अप्रैल के सैरबीन के साथ शफी नकीजा मई का सलाम। भारतीय वजीर खारजा ने कुलभूषण जाधव को पाकिस्तान में सजाए मौत सुनाने पर वार्निंग दी।
आई वुड कॉशन द पाकिस्तान गवर्नमेंट टू कंसीडर द कॉन्सिक्वेंसेस।
और भारतीय वजीर दाखला ने कहा,
चाहे इसके लिए जो भी करना पड़े भारत सरकार वह करेगी और कुलभूषण जाधव के साथ न्याय होगा।
तफसीलन ये मौजू आलमी खबरों के बाद।
ये बीबीसी उर्दू सर्विस है, नादिया सुलेमान से खबरें सुनिए। इंडिया की वजीर खारजा सुषमा स्वराज ने कहा है कि उनका मुल्क पाकिस्तान में कैद अपने शहरी कुलभूषण यादव को सजाए मौत से बचाने के लिए हर मुमकिन इकदाम करेगा। तफसीलात जिशान जफर से।
मंगल को राज्यसभा में खिताब करते हुए इंडियन वजीर खारजा ने पाकिस्तान को मुतनबे भी किया कि कुलभूषण की सजा पर अमल किया गया तो ये इकदाम दो तरफा ताल्लुकात के लिए नुकसानदेह साबित होगा। उनका कहना था कि वो पाकिस्तानी हुकूमत को खबरदार करते हैं कि वो इस मामले पर आगे बढ़ने से पहले दो तरफा ताल्लुकात पर पड़ने वाले असरात पर गौर कर ले। गुज़श्ता साल मार्च में बलूचिस्तान से हिरासत में लिए जाने वाले इंडियन बहरिया के अफसर कुलभूषण यादव को पाकिस्तान के खिलाफ जासूसी और दीगर इल्जाम के तहत फौजी अदालत में कोर्ट मार्शल के बाद सजाए मौत देने का फैसला किया गया है। पाकिस्तान का कहना है कि कुलभूषण ने अपने एतराफी बयान में तस्लीम किया कि उन्हें रॉ ने पाकिस्तान में जासूसी की कार्रवाइयां करने और इसे अदम इस्तेहकाम से दोचार करने के मंसूबा बंदी, राब्ताकारी और इंतजाम करने की जिम्मेदारी सौंपी थी।
पाकिस्तान के ऐवान बाला में आज सऊदी अरब की सरबराही में बनने वाले फौजी इत्तेहाद और उसकी क़यादत के लिए साबिक आर्मी चीफ जनरल राहिल शरीफ के जाने या ना जाने और पाकिस्तान की जानिब से मुबैना इंडियन जासूस कुलभूषण यादव को सजाए मौत देने के मामले पर बहस हुई। इस्लामाबाद से उबैद मलिक की रिपोर्ट।
पाकिस्तान के ईवान बाला में वजीर दिफा ख्वाजा मोहम्मद आसिफ ने बयान देते हुए कहा कि पाकिस्तान किसी भी मुस्लिम मुल्क या किसी भी फिरके के खिलाफ किसी भी किस्म की जहरियत का हिस्सा नहीं बनेगा। पाकिस्तान सिर्फ दहशतगर्दी के खिलाफ जंग में हिस्सा ले रहा है और साबिक आर्मी चीफ जनरल राहिल शरीफ को अभी तक न तो NOC जारी किया गया है और न ही उनकी जानिब से इसका मुतालबा किया गया है। कुलभूषण यादव के मामले पर बात करते हुए वजीर दिफा का कहना था कि उन्हें 3 माह की तहकीकात के बाद सजा सुनाई गई है और पाकिस्तान में किसी भी गैर मुल्की या मुल्की अनासिर को दहशतगर्दी की इजाजत नहीं दी जाएगी।
G7 ग्रुप के रुकन मुमालिक शाम के तनाजे के हवाले से रूस पर नई पाबंदियां लगाने पर इत्तेफाक करने में नाकाम रहे हैं। अहवाल बता रहे हैं शिराज हसन।
मंगल को इटली में होने वाले इजलास में रुकन मुमालिक इस बात पर मुत्तफिक दिखाई दिए कि शाम के सदर बशारुल असद के बरसरे इक्तदार रहने की सूरत में शाम के तनाज़े का हल मुमकिन नहीं। ताहम बरतानिया की जानिब से रूस और शाम के सीनियर फौजी एहलकारों के खिलाफ पाबंदियां आयद करने की तजवीज़ पर इत्तफाक नहीं हो सका। ये तजवीज़ शाम में हाल ही में कीमियाई हथियारों के मुबीना इस्तेमाल के बाद सामने आई थी। इन हमलों में 89 अफराद हलाक हुए। ताहम शाम ने बागियों के ज़ेर कब्ज़ा इलाकों में कीमियाई हथियारों के इस्तेमाल से इनकार किया है।
अमेरिका के वजीर खारजा रेक्स टिलरसन मॉस्को पहुंच गए हैं, जहां वो शाम के सदर बशारुल असद के मामले पर रूस और अमेरिका के दरमियान जारी कशीदगी की फजा पर बात करेंगे। उधर शाम के वजीर खारजा वलीद अल मौलिम जल्द ही रूस का सरकारी दौरा करेंगे। रूस की खबर एजेंसी RIA के मुताबिक रूस के लिए शाम के सफीर का कहना है कि दौरे के दौरान शाम के शहर इदलिब में होने वाले कीमियाई हथियार के इस्तेमाल से मुतालिक अमरीका के इल्जाम और कीमियाई हमले के बाद अमरीका की जानिब से शाम के फजाई अड्डे पे किए जाने वाला हमला बातचीत का महवर होंगे। हुकूक इंसानी के आलमी ग्रुप एमनेस्टी इंटरनेशनल के मुताबिक साल 2015 के मुकाबले में साल 2016 में दुनिया भर में सजाए मौत की तादाद में 37% कमी देखने में आई है। माजरा सुनिए शुमैला खान से।
एमनेस्टी इंटरनेशनल के मुताबिक साल 2016 में 23 ममालिक ने सजाए मौत दी, जबकि साल 2015 में ये तादाद 25 थी। ताहम साल 2015 में 1634 अफराद को सजाए मौत दी गई थी, जबकि साल 2016 में ये तादाद कम होकर 1032 हो गई। इस कमी का बड़ा सबब पाकिस्तान और ईरान में सजाए मौत में कमी बनी है। सजाए मौत देने वाले ममालिक की दर्जाबंदी में 11 सालों बाद अमरीका पहली दफा पहले 5 ममालिक में शामिल नहीं है। गुज़िश्ता साल के मुकाबले में कम सजाए मौत के बावजूद दर्जा बंदी में पहले नंबर पर ईरान और दूसरे पर पाकिस्तान, जबकि उनके बाद चीन, सऊदी अरब और इराक का नंबर है।
साइंसदानों को उम्मीद है कि उन्होंने ऐसा तरीका दरियाफ्त कर लिया है जिसके जरिए राशि के मर्ज पार्किंसन को बढ़ने से रोका जा सकेगा। तफसीलात ताहिर इमरान से।
तहकीक के मुताबिक इस तरीका इलाज में मुतासरा दिमाग के खलियात को तब्दील किया जाएगा। साइंसदानों का कहना है कि इंसानी दिमाग के वो खलियात जो पार्किंसन से ख़राब हो चुके हों, उनकी जगह नए खलियात ले सकते हैं। تاہم تحقیق جاری ہے اور یہ جاننے کی کوشش کی جا رہی ہے کہ یہ طریقہ علاج انسانوں کے لیے کتنا محفوظ ہے۔ سائنسدان تاحال یہ معلوم نہیں کر سکے ہیں کہ اس بیماری میں خلیات کیوں مر جاتے ہیں، جس کے باعث راشا اور چلنے پھرنے اور حرکت کرنے میں شدید دشواری پیش آتی ہے۔ تاہم ماہرین کا کہنا ہے کہ بائیو ٹیکنالوجی نامی سائنسی جریدے میں شائع ہونے والی تحقیق بہت امید افزا ہے۔
پاکستان اور ویسٹ انڈیز کے درمیان جاری تیسرے ایک روزہ میچ میں ویسٹ انڈیز نے پہلے بیٹنگ کرتے ہوئے 2 وکٹوں کے نقصان پر 58 رنز بنائے ہیں۔ یہ خبریں آپ نے بی بی سی اردو سروس سے سنیں۔
پاکستان میں لاکھوں بچے گھریلو ملازم، لیکن قانونی تحفظ کے بغیر۔
میں روٹی بنانے گئی، روٹی جل گئی اور اس نے اس لیے مارا پیٹا زیادہ۔
ان بچوں کو قانونی اور سماجی تحفظ کون دے گا؟
جو آدمی ان سے کام کراتے ہیں ان کے اوپر ایکشن لیا جائے گا۔
ان بچوں کے بارے میں بی بی سی کی خصوصی رپورٹس سنیے ہر سوموار سیربین پر شام 8 بجے۔
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ خبروں میں بھی آپ نے سنا کہ پاکستان میں جاسوسی کے جرم میں بھارت کے مبینہ جاسوس کلبھوشن جادھو کو پھانسی کی سزا سنائی جانے پر بھارت میں شدید رد عمل ہوا ہے۔ بھارتی حکومت نے کہا ہے کہ کلبھوشن کو بچانے کے لیے وہ ہر ممکن قدم اٹھائے گی۔ بھارت نے پاکستان کو وارننگ دی ہے کہ وہ پھانسی دینے سے پہلے اس کے سنگین مضمرات کے بارے میں ضرور سوچ لے۔ دہلی سے شکیل اختر۔
پاکستان میں بحریہ کے افسر کلبھوشن کو موت کی سزا سنانے پر بھارت میں پاکستان کے خلاف شدید رد عمل ہوا ہے۔ بھارت کی وزیر خارجہ سشما سوراج نے پارلیمنٹ میں ایک بیان دیتے ہوئے کہا کہ کلبھوشن جادھو کو ایران سے اغوا کیا گیا تھا اور وہ بالکل بے قصور ہے۔ سشما سوراج کہہ رہی تھی کہ کلبھوشن ایک سوچی سمجھی سازش کا مظلوم ہے، جس کا مقصد بھارت کو بدنام کرنا ہے تاکہ پاکستان دہشت گردی سے جو اس کی سازباز ہے اس سے عالمی برادری کی توجہ ہٹا سکے۔ سشما سوراج نے مشتعل پارلیمنٹ میں بیان دیتے ہوئے کہا کہ پورا ملک اور حکومت اس حقیقت کو سنجیدگی سے دیکھ رہی ہے کہ ایک بے قصور بھارتی شہری کو پاکستان میں موت کی سزا کا سامنا ہے۔ یہ سزا انصاف اور قانون کے تمام مسلمہ اصولوں کی خلاف ورزی کرتے ہوئے سنائی گئی۔ انہوں نے پاکستان کو متنبہ کرتے ہوئے کہا، سشما کہہ رہی تھی کہ میں پاکستان کو خبردار کرتی ہوں کہ اگر انہوں نے کلبھوشن کو پھانسی کی سزا دی تو اس کے ہمارے باہمی تعلقات پر سنگین مضمرات ہوں گے۔ وزیر داخلہ راج ناتھ سنگھ نے کلبھوشن کی موت کی سزا کی مذمت کی ہے۔ انہوں نے کہا،
یہ جو پھانسی کی سزا جو سنائی گئی ہے، ادھیکش مہودیا، بھارت سرکار اسے اسٹرانگلی کنڈم کرتی ہے۔ اور میں یہ بھی صدن کو آشوست کرنا چاہتا ہوں، جو لا اینڈ جسٹس کے بیسک نارمز ہوتے ہیں اس کو بنا دھیان میں رکھے یہ پھانسی کی سزا انہیں سنا دی گئی ہے کلبھوشن جادھو کو۔ اور صدن کو میں آشوست کرنا چاہتا ہوں، چاہے اس کے لیے جو بھی کرنا پڑے بھارت سرکار وہ کرے گی اور کلبھوشن جادھو کے ساتھ نیائے ہوگا۔ ادھیکش مہودیا،
حزب اختلاف کے رہنما غلام نبی آزاد نے حکومت پر زور دیا کہ وہ کلبھوشن کو رہا کرانے کے لیے ہر ممکن قدم اٹھائے۔
سپریم کورٹ سب سے زیادہ ضروری ہے، ہماری سرکار اس میں پوری مدد کرے کہ ایسے وکیل اس کے پاس ہوں جو سپریم کورٹ میں اس کی، وہاں کی سپریم کورٹ میں اس کی پوری مدد کریں۔ عدالت میں ہی ہم جیت جائیں، ہمارے وکیل اتنے مضبوط ہونے چاہیے کہ ان کا پانی کا پانی اور دودھ کا دودھ صاف ہو۔
کلبھوشن کی سزا کے معاملے پر پاکستان کے خلاف یہاں دلی اور ممبئی میں مظاہرے ہوئے ہیں۔ سوشل میڈیا پر پاکستان کے خلاف بیانات کی ایک لہر چلی ہوئی ہے۔ بھارتی میڈیا میں بھی دونوں ملکوں کے درمیان اس تنازع پر بحث چھڑی ہوئی ہے۔ تجزیہ کاروں کا خیال ہے کہ کلبھوشن کے معاملے سے دونوں ملکوں کے پہلے سے ہی تلخ تعلقات اور بھی پیچیدہ ہوتے جا رہے ہیں۔ شکیل اختر، بی بی سی، دلی۔
شکیل اختر کی اسی رپورٹ کے تناظر میں میں نے پاکستانی اخبارات میں پاکستانی فوج کے ریٹائرڈ کرنل محمد حبیب کے نیپال میں جا کر لاپتہ ہو جانے کی خبروں سے یہ اندیے پائے کہ جن ویب پیجز کے ذریعے مذکورہ ریٹائرڈ کرنل کو نوکری کے لیے نیپال میں انٹرویو کے لیے بلایا گیا تھا، وہ ویب پیجز بھارت سے چلے۔ میں نے اس تناظر میں دفاعی امور کے تجزیہ کار راہل بیدی سے دلی میں بات کی، پوچھا کہ مبینہ گمشدگی کا پاکستان بھارت میں جاری کشیدگی سے کوئی ممکنہ تعلق ہے؟
دیکھیے، یہ تو اخباروں نے اور ٹیلی ویژن چینلز نے جوڑا ہے۔ یہ بات ظاہر ہے کہ جو جادھو صاحب ہیں ان کو بھی انڈیا کا کہنا ہے کہ ان کو زائدان جو ہے پاکستان اور ایران کے بارڈر پر زائدان سے ان کو لایا گیا ہے اور بلوچستان میں ان کو شامل کر کے پھر اریسٹ کیا گیا ہے. تو یہ جوڑا جا رہا ہے کہ یہ جو کرن صاحب بھی ہیں ان کو بھی ایک طرح سے لیور کیا گیا ہے, انٹائز کیا گیا ہے, اور ان کو پکڑ کے وہ کچھ دنوں میں انڈیا اناؤنس کرے گا کہ ان کو بھی یہ کرنل صاحب جو ہیں یہ ملے ہیں اور یہ پکڑے گئے ہیں. اور ان کا یہ بھی کہنا ہے کہ یہ کرنل صاحب ریٹائرڈ آئی ایس آئی کے افسر ہیں, اور پہلے کچھ سالوں کے میں انہوں نے نیپال اور انڈیا کے بارڈر پر جو کرنسی سمگلنگ ہوتی تھی اس کے انچارج تھے. تو یہ سب اسپیکولیشن ہے, ابھی تک تو یہ میڈیا میں ہی بات چیت چل رہی ہے.
اچھا, ایک تاثر یہ بن رہا ہے بیدی جی کہ بھارتی حکومت کے ادارے رو نے اپنے شہری کلبھوشن جادو کو رہا کرانے کے لیے پاکستانی فوجی افسر کو اغوا کر لیا ہے. کیا واقعی ایسا سمبھو ممکن ہو سکتا ہے؟
دیکھیے, انڈیا پاکستان میں تو کچھ بھی ممکن ہو سکتا ہے. یہ تو کچھ بھی, یہ جو سچویشن ہے یہ کسی بھی جگہ کسی بھی طرف جا سکتی ہے. اس میں اب کچھ نہ ڈیسنسی رہی ہے نہ کوئی رول رہے ہیں, تو یہ میں کہہ سکتا ہوں کہ ہو بھی سکتا ہے, سچویشن ایسی بن سکتی ہے.
اچھا, تو کیا یہ مان لوں میں کہ کلبھوشن جادو کو را کا ایک آدمی تصور یا تسلیم کر لیا گیا؟
نہیں, یہ ابھی سویکار نہیں کیا. وہ کہہ رہے ہیں کہ یہ نیوی میں تھا, 12 سال یا 13 سال انہوں نے نیوی میں سروس کی, اور پھر یہ ایک پرائیویٹ کمپنی کے ساتھ کام کر رہے تھے ایران میں, یہ چار بہار پورٹ کے آس پاس. کچھ ان کا پرائیویٹ مرین ریلیٹڈ بزنس تھا, مگر یہ را کے نہ ایجنٹ تھے. اور یہ بھی ہندوستان کا کہنا ہے کہ وہ انڈین پاسپورٹ پہ جا رہے تھے, اور اگر وہ را کے لیے کام کرتے تو وہ انڈین پاسپورٹ پہ نہ ہوتے.
اچھا, تو بھارت کلبھوشن جادو کو رہا کرانے کے لیے کیا کچھ کر سکتا ہے بیدی جی؟
دیکھیے, پچھلے 2 دن سے کافی چرچا ہو رہی ہے کہ بڑا سیریس کانسیکوینسز ہوں گے, اور بہت کچھ انڈیا کے پاس ہے جو وہ لیوریج استعمال کر سکتا ہے. ایک چیز جو بات کی گئی ہے وہ یہ ہے کہ جو ایمبسیز کا سٹاف ہے اس کو کم کریے. ایک یہ انسٹیٹیوشن دی گئی ہے. اس کے علاوہ تو کچھ کنسٹرکٹیو یا کچھ اور بھی سولوشن انہوں نے نہیں دی, مگر آفیشیل یہ کہہ رہے ہیں کہ ہمارے پاس بہت سارے الٹرنیٹیوز ہیں, مگر کسی نے اس کو الیبوریٹ نہیں کیا.
چلیں, یہ تو آپ نے بتا دیا کہ ایمبیسی کے اسٹاف کو محدود یا کم کرنے کی بات ہو رہی ہے, لیکن دوسری اور بھارت کی وزیر خارجہ سشما سوراج نے اشارہ دیا ہے کہ کلبھوشن جادو کو رہا کرانے کے لیے بھارت کچھ بھی کر سکتا ہے, کرے گا, اس کا کیا مطلب ہے؟
دیکھیے, یہ مطلب تو سشما جی ہی جانتی ہوں گی یا مودی صاحب یا دوول صاحب جانتے ہوں گے, کیونکہ مجھے تو, میں بھی سوچ رہا پچھلے 2 دن سے کہ یہ کیا کر سکتے ہیں. یہ کافی جو ہمارے ریٹائرڈ جنرل صاحب ہیں وہ ٹیلی ویژن پہ آ کے بڑی اونچی اونچی باتیں کرتے ہیں, وہ لڑائی کی بھی بات کرتے ہیں, تو یہ بات مجھے لگا ہے کہ ہاتھ سے باہر آ گئی ہے. مگر یہ پریشر بھی ڈالنا چاہتے ہیں امریکہ کے ذریعے اور ویسٹرن نیشنز کے ذریعے. یہ بھی یہاں تھوڑی انکریجمنٹ مل رہی ہے کہ ڈونلڈ ٹرمپ کی جو ایڈمنسٹریشن ہے وہ پاکستان کو ٹیررسٹ اسٹیٹ ڈکلیئر کر دے. تو یہ بہت ساری باتیں ہو رہی ہیں اور کافی ہوا بازی ہو رہی ہے, کچھ کنکریٹ بات ابھی تک ایمرج نہیں کی.
تو اس ہوا بازی کا تاتپریہ, نتیجہ کیا نکلے گا کیا؟
یہ تو بھگوان ہی جانتا ہے جی کیا نکلے گا, مگر یہ سچویشن جو ہے یہ سیریس ہے, اور اس کو ہی لے کے انڈیا جو ریلیشنز ہیں پاکستان کے اور انڈیا کے, یہ میرا خیال اور بھی ڈیٹیریوریٹ ہوں گے, اور بھی ان میں نیچ آئے گی. کہاں جاتی ہے یہ بات, یہ تو بہت کہنا مشکل ہے. یہ تو میرا خیال دونوں ملکوں کو بھی نہیں پتا کہ کہاں تک چلی جائے گی یہ, مگر سیریس سچویشن ہے, اور دیکھتے چلے ہم اگلے 24 گھنٹے میں کیا ہوتا ہے.
دفاعی امور کے تجزیہ کار دہلی سے یہ تھے راہل بیدی. آئیے نیپال چلتے ہیں, کیونکہ وہیں پر پاکستانی ریٹائرڈ کرنل محمد حبیب کے لاپتہ ہو جانے کی خبر ہے. کاٹھمنڈو میں سینئر صحافی اور تجزیہ کار مسٹر سی کے لال سے میں نے بات کی, جاننا چاہا کہ اس کے بارے میں وہاں پر کیا کہا جا رہا ہے.
ہم نیپال کے اخباروں کی بات کریں تو طرح طرح کی اٹکلیں لگائی جا رہی ہے. پہلی بات تو
सबसे शुभ इस बात पर हुआ कि पाकिस्तानी फौज के एक रिटायर्ड आला अफसर अगर यूएन के किसी इंटरव्यू के लिए आ रहे थे तो छोटी सी जगह मेहरबा जो लुम्बिनी के पास है हिंदुस्तान नेपाल के बॉर्डर के पास में, उस जगह किसी यूएन का इंटरव्यू तो नहीं हो सकता है, वहाँ कोई यूएन की ऑफिस वगैरह तो नहीं है, तो वहाँ वो कैसे पहुंचे? तो लगता है कि कहा जो गया हो उनका मूल मकसद कुछ और रहा होगा। एक तो अटकल ये है, दूसरी अटकल ये लगाई जा रही है यहाँ काठमांडू में कि ये भी हो सकता है कि हिंदुस्तान जाने का उनका कोई रास्ता रहा हो, और तीसरी अटकल ये लगाई जा रही है कि नहीं अपने किसी काम से आए हो और उनको वहां से कहीं और जगह ले जाया गया हो, तो चाहे अपने गए हो या किसी ने ले गया हो उनको, ये बात तो तय है कि वो नेपाल में नहीं है, कहीं और है।
अच्छा।
और कहीं और ये हो सकता है कि हिंदुस्तानी हो सकता है, और किसी देश में जाने के लिए तो फिर पासपोर्ट वीजा की बात होती, पाकिस्तान लौटने की बात रहती तो वो भी एयरपोर्ट से मालूम हो जाता, तो नेपाल में रहने की पॉसिबिलिटीज कम दिख रही है, लगता है हिंदुस्तान की ओर निकल लिए।
तो नेपाली हुकाम जो है, ऑफिशियल्स जो है, यो पाकिस्तानी फौज के इस रिटायर्ड कर्नल की खोज के लिए, तलाश के लिए कुछ कर रहे हैं, कुछ बताया गया?
हाँ, पुलिस को जब इस बात का ऑफिशियल जानकारी मिली तो उन्होंने इन्वेस्टिगेशन के लिए अलग से एक ऑफिसर को उस पर लगा रखा है, मगर कोई लीड उनको शायद मिल नहीं रही है क्योंकि हवा में जैसे गायब हो गए हों ऐसा दिख रहा है, मगर वो लोग अपना इन्वेस्टिगेशन में लगे हुए हैं, अभी तक उनका कोई फाइंडिंग्स पब्लिक में नहीं आया।
तो सीके लाल जी, क्या इससे पहले भी नेपाल में पाकिस्तानी या भारतीय या खुद नेपाली लोग ऐसे लापता होते रहे?
ऐसा है कि हिंदुस्तान का और नेपाल का खुला सीमाना होने की वजह से एक बार पहले भी हुआ था कि हिंदुस्तान के एक आला अफसर जो किसी खुफिया एजेंसी से रिलेटेड थे वो आराम से अपना नेपाल आए और किसी वेस्टर्न एम्बेसी के मार्फत यहाँ से अमेरिका की ओर निकल लिए। कुछ पहले ऐसा भी हुआ है कि सिर्फ अफसर ही नहीं, जो और गैर कानूनी काम करने वाले लोग होते हैं वो भी इस खुला सीमाना का फायदा उठाते हैं, और जिससे नेपाल को नुकसान होता है, तो इस वजह से इसको कैसे मॉनिटर किया जाए, रेगुलेट किया जाए, नेपाल की जो लॉ इन्फोर्समेंट एजेंसीज हैं, पुलिस हैं, खुफिया एजेंसीज हैं, उनको ज्यादा अच्छी तरह से मॉनिटर करनी चाहिए, मगर जो माओवादियों के साथ 10 साल से ज्यादा का जो आर्म कंफ्लिक्ट रहा इसकी वजह से उनका अटेंशन कुछ दूसरी ओर चला गया था, और लगता है कि हमारी पुलिसी जो है पॉलिसिंग वो थोड़ा कमजोर पड़ गया है, नहीं तो ऐसी घटनाएं नहीं होनी चाहिए।
तो एक आखिरी सवाल ये भी सीकेलाल जी के, नेपाल के अपने मीडिया में, अपने अखबारात का आपको तो बता दिया, नेपाल के अपने मीडिया में पाकिस्तानी फौज के रिटायर्ड कर्नल मोहम्मद हबीब की गुमशुदगी पर क्या कहा जा रहा है?
मीडिया में यही कहा जा रहा है कि उनका जो विजिट था वो वैसे ही उसमें सुबह दिख रहा था कि अगर यूएन के लिए आए तो एयरपोर्ट से सीधे उतर के दूसरी प्लेन पकड़ के, इंटरनल फ्लाइट पकड़ के भैरहवा कैसे पहुंच गए, तो नेपाल के मीडिया में कहा जा रहा है एक जो एंटी इंडियन सेंटीमेंट है वो कहते हैं कि हो सकता है हिंदुस्तानी एजेंसियों ने उनको अगवा करके ले गया हो, और दूसरी तरफ एक अंदाज लगाया जा रहा है कि नहीं वो खुद ही निकल लिए हो। दो तरह की बातें आई हैं, दो दिन तक तो ये सुर्खियों में रहा मगर फिर उसके बाद ये सोर्स आ गया है मामला।
काठमांडू नेपाल से ये थे सीनियर सहाफ़ी और तजिया कार मिस्टर सी के लाल। आइए पाकिस्तान के ऐवान बाला सेनेट चलते हैं, वहाँ इजलास में आज सऊदी अरब की सरबराही में بننے والے فوجی اتحاد، اس کی قیادت کے لیے سابق آرمی چیف جنرل راحیل شریف کی نامزدگی، اور پاکستان کی جانب سے انڈین نیوی آفیسر کلبھوشن جادھو کو سزائے موت دینے کا معاملہ اغلب رہا. وزیر دفاع خواجہ آصف نے ان معاملات پر ارکان کو حکومت کے موقف اور پالیسی سے آگاہ بھی کیا. سینٹ کی کارروائی کی تفصیل عبید ملک کی زبانی.
سینٹ کے چیئرمین کی دعوت پر وزیر دفاع خواجہ محمد آصف نے اجلاس میں شرکت کی اور سعودی فوجی اتحاد کے حوالے سے پاکستان کی پالیسی سے ایوان کو آگاہ کیا. اپنے خطاب میں خواجہ آصف کا کہنا تھا کہ پاکستان دہشت گردی کے خاتمے کے لیے بنائے جانے والے مسلم ممالک کے اتحاد کا حصہ بننے جا رہا ہے، اور وہ کسی مسلم ملک یا فرقے کے خلاف جارحیت کا حصہ نہیں بنے گا. پاکستان کی مسلح افواج کے سابق سربراہ جنرل راحیل شریف کے اس اتحاد کی سربراہی قبول کرنے کے معاملے پر خواجہ آصف کا کہنا تھا کہ ابھی تک سابق آرمی چیف کی جانب سے این او سی نہیں مانگا گیا، اور جب تک ان کی جانب سے اس کا مطالبہ نہیں کیا جاتا اس وقت تک انہیں اجازت دینے کا سوال ہی نہیں بنتا. خواجہ محمد آصف کا کہنا تھا کہ سعودی عرب کی سربراہی میں بنائی جانے والی کثیر القومی اسلامی فوجی اتحاد میں پاکستان کی شمولیت کن شرائط کار کے مطابق ہوگی اس کا فیصلہ ہونا ابھی باقی ہے. اتحادی فوج کے حوالے سے مئی میں سعودی عرب میں تمام ممبر ممالک کے وزراء دفاع شرائط کار طے کریں گے، جنہیں حکومت پاکستان پارلیمنٹ کے سامنے رکھے گی، جن پر بحث کے بعد ہی فیصلہ کیا جائے گا.
سینٹ کی کارروائی کے بارے میں یہ تفصیل عبید ملک کی تھی. بھارت کے زیر انتظام کشمیر میں نیشنل کانفرنس کے سربراہ اور سابق وزیر اعلیٰ مصر فاروق عبداللہ کا لہجہ اور موقف بظاہر تبدیل ہوا ہے. ان کے سیاسی مرغ باد نما کے رخ کے بدلنے اور موقف اور لہجے میں تبدیلی کی بابت میں نے سری نگر میں ہمارے نامہ نگار ریاض مزرور سے ماجرا اور پس منظر جاننا چاہا.
یہاں پہ جو پچھلے 7-8 سال سے ہو رہا ہے اور اس سے پہلے جو ہو رہا تھا اس پس منظر کو ضروری سمجھنا ہوگا. 7-8 سال پہلے یہاں یہ ہو رہا تھا کہ ہند نواز سیاست ریلیونٹ ہونے لگی تھی، کیونکہ 9/11 کے بعد پاکستان کے جو اس وقت کے سربراہ تھے جنرل مشرف، انہوں نے کشمیر پر پالیسی کو نرم کر دیا تھا، بلکہ یہاں کے ہند نوازوں کو وہاں مدعو بھی کیا گیا مختلف این جی اوز کے پلیٹ فارمز پہ، اور وہاں ملاقاتیں بھی ہوئیں. اور اس کے بعد بھی حالانکہ آصف علی زرداری نے، جو موجودہ وزیر اعلیٰ ہے یہاں پہ محبوبہ مفتی، ان کے ساتھ جوائنٹ پریس کانفرنس تھی پروٹوکال کو بریچ کرتے ہوئے. تو وہ 7-8 سال پہلے جو ہے یہاں ماحول ایک بن رہا تھا کہ جو ہند نواز سیاست ہے وہی ایکچولی مسئلے کشمیر کا حل بھی ڈھونڈے گی اور وہی جو ہے لوگوں کی نمائندگی کرے گی. لیکن 2008 میں جو یہاں پہ وہ عوامی تحریک چلی اور اس میں جو زیادتیاں ہوئیں، ہلاکتیں ہوئیں، اس کے بعد جو یہ ہند نواز سیاست کا سٹاک ہے وہ گرتا چلا گیا، اور اس حد تک گرتا چلا گیا کہ کئی تحریکوں کے بعد اب جو یہ 2016 میں تحریک چلی ہے جس میں 100 لوگ مارے گئے ہیں، تو اس میں نفرتوں کا جو لاوا ہے وہ سڑکوں پہ پھوٹ پڑا اور لوگوں میں ہند نواز سیاست دانوں کے تئیں بہت زیادہ نفرتیں، اور اس کا جو ہے برملا ثبوت 9 اپریل کو ہوئے ضمنی انتخابات میں بھی ملا کہ 30 سال میں پہلی بار سب سے کم یعنی 7% جو ہے ووٹنگ ریکارڈ کی گئی. تو یہ جو سیاست دان ہیں یہ اب اپنے آپ کو ریلیونٹ کرنے کے لیے یہ نبض جو ہے وہ پہچان چکے ہیں کہ لوگ چاہتے کیا ہیں ان سے سننا. وہ ان سے، اگرچہ وہ ہند نواز سیاست کا حصہ ہیں، بھارتی آئین کے تحت حلف بھی اٹھاتے ہیں، لیکن وہ سمجھ گئے ہیں کہ لوگ ان سے سننا کیا چاہتے ہیں. کیونکہ یہ بیان جو فاروق عبداللہ نے دیا ہے یہ انتخابی پس منظر میں دیا ہے. وہ انتخاب لڑ رہے ہیں، خود انہوں نے لڑا ہے 9 اپریل کو انتخاب سری نگر کی پارلیمنٹ کانسٹیچوئنسی سے، تو وہ اپنا سیاسی سٹاک جو ہے وہ ریز کرنا چاہتے ہیں اور یہ باور کرانا چاہتے ہیں کہ جو غالب سینٹیمنٹ ہے یہاں وہ کیا ہے.
یہاں رکیں ذرا سا، میں اسی زمین میں ایک سوال کرنا چاہ رہا ہوں، کیا فاروق عبداللہ اکیلے ہی یہ بات کہہ رہے ہیں یا پھر ہند نواز حلقوں یا جماعتوں میں بھی ان کی اسی صدا کی گونج سنائی دے رہی ہے؟
جی بالکل، میں نے جیسا کہ عرض کیا کہ جس طرح سے 7-8 سال سے یہاں کا سیاسی منظرنامہ تبدیل ہو رہا ہے، سیاسی لہجوں میں تبدیلی آتی ہے، اس کی شروعات تو پہلے جو آج اقتدار میں ہے پی ڈی پی، انہوں نے کی تھی، لیکن جب سے انہوں نے بی جے پی کے ساتھ سیاسی اتحاد کیا ہے ان کا لہجہ بالکل کمپلیٹلی ہند نواز ہو گیا ہے اور وہ آئین اور لا اینڈ آرڈر اور انٹیگریشن کی باتیں کرنے لگے ہیں. لیکن فاروق عبداللہ اس بیان میں اکیلے نہیں ہیں، یہاں تو کئی منتخب جو ممبران اسمبلی ہیں جیسے انجینئر رشید ہیں، وہ تو اسمبلی کے فلور پر رائے شماری کا مطالبہ کرتے ہیں اور حکومت ہند سے اپیل کرتے ہیں کہ رائے شماری جب تک نہیں کرائی جائے تب تک ہندوستان یہ جنگ نہیں جیتے گا، حالانکہ وہ ایک منتخب ایم ایل اے ہیں. और इसी तरह से बाकी लोग, हकीम यासीन हैं, मोहम्मद यूसुफ तारिगामी हैं, सभी लोगों ने जो है ये लहजा इख्तियार कर रखा है। बल्कि फारूक अब्दुल्ला के करीबी साथी और नेशनल कॉन्फ्रेंस के रहनुमा अली मोहम्मद सागर ने कल ही ये बयान दिया कि अब तो हुर्रियत कॉन्फ्रेंस और आजादी चाहने वाले सभी ग्रुपों को सभी बाकी सियासी ग्रुपों के साथ मिलकर एक ग्रैंड अलायंस करना चाहिए। तो ये लहजू में ये जो तब्दीली है, ये सड़कों पे जो कुछ हो रहा है उसका असर दिखाई दे रहा है।
अच्छा, तो इसी का उलट मैं ये भी पूछना चाहूंगा कि जब हिंद नवाज रहनुमा अलहदगी पसंद लहजा इख्तियार करते हैं तो अलहदगी पसंदों का इस बारे में क्या रद्द अमल होता है?
जो बहुत हार्श रद्द अमल होता है। अलहदगी पसंद कहते हैं कि यही वो लोग हैं जो उन तमाम जराइम में मुलव्वस हैं जो यहाँ इंसानियत के खिलाफ जिनका इर्तकाब हुआ। क्योंकि फारूक अब्दुल्ला जब वजीर आला थे तो उन्होंने जम्मू कश्मीर पुलिस में से एक विंग को अलहदा करके उसको टास्क फोर्स का नाम दिया, जिस पे ये जिम्मेदारी थी कि मुसल्ला तशद्दुद का खलाकमा किया जाए, और उसमें कई ज्यादतियां हुई, बहुत ज्यादा फर्जी झड़पें हुई। आपने देखा होगा कि 2 साल पहले उसका नतीजा सामने आया कि यहाँ के मकामी इंसानी हकूक कमीशन, जो सरकारी कमीशन है, उन्होंने एतराफ किया कि कोई 3,000 के करीब ऐसी गुमनाम खबरें हैं जिनमें उन लोगों को दफनाया गया है जिन्हें, जो मासूम थे, जो बेगुनाह थे, और जिन्हें पहले तो कत्ल किया गया फर्जी झड़पों में, उसके बाद उनको अस्करियत पसंद या मुसल्ला शिदत पसंद करार दिया गया। तो ये सारे वाकयात और ये सारी वारदातें, ये सारी ज्यादतियां सभी सियासतदानों के मुख्तलिफ अदवार इख्तदार में हुई हैं। तो इसलिए अलहदगी पसंद वो सारी चीजें लोगों को याद दिलाते हैं और कहते हैं कि ये आज जो है हमदर्दियां बटोरने या इलेक्शन जीतने के लिए ऐसी कितनी टुकड़ी बातें तो करते हैं, लेकिन इसके पीछे जो मुहरिकात हैं वो ये हैं कि ये इख्तदार में आना चाहते हैं और हमदर्दियां बटोरना चाहते हैं।
और अब आज के खेलों पर नजर, अब्दुल्ला फारूकी के साथ।
पाकिस्तान और वेस्ट इंडीज के दरमियान जारी वनडे सीरीज का तीसरा और आखिरी एक रोजा मैच आज गयाना में खेला जा रहा है, जिसमें वेस्ट इंडीज ने टॉस जीतकर पहले बैटिंग का फैसला किया है। इस मैच में जीत की सूरत में न सिर्फ फातह टीम सीरीज अपने नाम करेगी बल्कि वर्ल्ड कप के लिए भी बराह रास्त क्वालिफाई कर लेगी। फिलहाल एक रोजा मैचों की सीरीज 1-1 से बराबर है। एक रोजा मैचों के बाद पाकिस्तान की टीम एक साइड मैच भी खेलेगी, जिसके बाद 21 अप्रैल से 3 टेस्ट मैचों की सीरीज का आगाज होगा, जो कि पाकिस्तान के कप्तान मिसबाहुल हक और बैट्समैन यूनुस खान के करियर की आखिरी टेस्ट सीरीज भी होगी। अमेरिका, कनाडा और मैक्सिको ने ऐलान किया है कि 2026 के फुटबॉल वर्ल्ड कप के लिए मुश्तरका बोली लगाएंगे। ये 32 टीमों को 48 टीमों तक की वसत देने के बाद पहला आलमी टूर्नामेंट होगा जो 3 मुख्तलिफ ममालिक में खेला जाएगा। इब्तदाई तौर पर यह तजवीज़ दी गई है कि अमरीका 60 मैचों की मेज़बानी करे, जबकि कनाडा और मैक्सिको 10-10 मैच अपनी सरजमीन पर मुनाकिद कराएं। इस पर कोई हतमी फैसला 2020 में किया जाएगा। फुटबॉल क्लब आर्सेनल के बॉस आर्सेन वेंगर का कहना है कि उनके मुस्तकबिल के बारे में गैर यकीनी सूरत हाल खिलाड़ियों पर असरअंदाज नहीं होगी। अलबत्ता उन्होंने तस्लीम किया कि क्रिस्टल पैलेस के खिलाफ 3-0 से शिकस्त बहुत फिक्र की बात है। जब उनसे शिकस्त की वजह पूछी तो बोले,
इसका कोई मखसूस जवाब नहीं है, क्योंकि हमने बड़ी तवज्जो के साथ तैयारी की थी और हर एक पुरजोश था, लेकिन रात के मैच में ऐसा क्यों हुआ, मैच के फौरन बाद कुछ कहना मुश्किल है।
बरतानिया की नंबर 1 खातून प्लेयर योहाना कोंटा खवातीन के टाई ब्रेक टेंस इवेंट में हिस्सा लेंगी। 4 मई से शुरू होने वाले टाई ब्रेक में आलमी नंबर 7 कोंटा के अलावा 7 दीगर खवातीन खिलाड़ी भी होंगी, जिनमें मारिया शरापोवा भी शामिल हैं। रूस की ही खातून टेनिस प्लेयर अनास्तासिया पोलिवचेंकोवा ने मैक्सिको में होने वाले मॉनिट्री ओपन में आलमी नंबर 1 एंजेलिक केर्बर को शिकस्त देकर 4th बार टाइटल जीत लिया है।
खेलों का हवाला अब्दुल्ला फारूकी की जबानी। शुमाली कोरिया, उसके समंदर में अमरीकी बहरी बेड़ा जो क्रूज मिसाइल फायर कर सकता है, ये दोनों आमने सामने क्यों आ रहे हैं? ये गीदड़ भपकी है कि अमरीका लॉन्च करेगा अटैक, और क्या उधर से भी तुर्की बतुर्की जवाब आया है कि हम देख लेंगे, अहवाल ज़रा देर में आने को है। फिलहाल तो सैरबीन का नस्फ आया, इस मौके पर ख़ास ख़ास ख़बरों का खुलासा आता है। आज ख़बरों की जिम्मेदारी नादिया सुलेमान की है।
इंडिया की वजीर खारजा सुषमा स्वराज ने कहा है कि उनका मुल्क पाकिस्तान में कैद अपने शहरी कुलभूषण यादव को सजाए मौत से बचाने के लिए हर मुमकिन इकदाम करेगा। पाकिस्तान के वजीर दिफा ख्वाजा आसिफ ने कुलभूषण यादव के मामले पे कहा कि किसी मुल्की या गैर मुल्की अनासिर को मुल्क में दहशतगर्दी की इजाज़त नहीं दी जाएगी। उन्होंने ये भी कहा कि पाकिस्तान किसी मुसलमान मुल्क या फिरके के खिलाफ जारहियत का हिस्सा नहीं बनेगा। अमरीका के वजीर खारजा रेक्स टिलरसन मॉस्को पहुँच गए, जहाँ वो शाम के सदर बशार अल असद के मामले पे दोनों ممالکوں کے درمیان جاری کشیدگی کی فضا پر بات کریں گے۔ جی سیون گروپ کے رکن ممالک شام کے تنازع کے حوالے سے روس پر نئی پابندیاں لگانے پر اتفاق کرنے میں ناکام رہے ہیں۔ سویڈن کے دارالحکومت اسٹاک ہوم میں ٹرک حملہ کرنے کے الزام میں زیر حراست ملزم نے دہشت گردی کے جرم کا اعتراف کر لیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔
خاص خاص خبروں کا خلاصہ آپ نے نادیہ سلیمان سے سنا، اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ شمالی کوریا نے امریکی بحری بیڑے کی کوریائی خطے میں تعیناتی پر رد عمل ظاہر کرتے ہوئے کہا ہے کہ وہ امن کے لیے بھیک نہیں مانگتا اور اپنی طاقتور فوج کے ذریعے اپنا دفاع کرے گا۔ شمالی کوریا کی وزارت خارجہ کا کہنا ہے کہ اشتعال انگیز امریکی اقدامات کے تباہ کن نتائج کا ذمہ دار بھی امریکہ ہی ہوگا۔ نامہ نگاروں کے مراسلوں کا خلاصہ فرد جاوید کی زبانی۔
شمالی کوریا کے سرکاری خبر رساں ادارے کے مطابق ملک کی وزارت خارجہ کی جانب سے جاری بیان میں کہا گیا ہے کہ امریکی بحری بیڑے کی کوریائی پانیوں میں تعیناتی سے ظاہر ہوتا ہے کہ شمالی کوریا پر چڑھائی کے لیے امریکی اقدامات اب سنگین مرحلے میں داخل ہو چکے ہیں۔ واضح رہے کہ اتوار کو شمالی کوریا کے میزائل پروگرام سے متعلق خدشات کے باعث امریکی فوج نے بحریہ کے اسٹرائک گروپ کو کوریائی خطے کی جانب پیش رفت کا حکم دیا تھا۔ شمالی کوریا کی وزارت خارجہ کے بیان کے مطابق امریکہ کو ان اشتعال انگیز اقدامات کے تباہ کن نتائج کا مکمل ذمہ دار قرار دیا جائے گا۔ وزارت خارجہ کا یہ بیان سرکاری ٹی وی پر نشر کیا گیا۔
امریکی بحری بیڑے کارل ونسن کی کوریائی پانیوں میں واپسی سے ظاہر ہوتا ہے کہ ہمارے ملک پر چڑھائی کرنے کے لیے لاپرواہی سے کیے گئے امریکی اقدامات سنگین مرحلے میں پہنچ چکے ہیں۔ ہم کبھی امن کے لیے بھیک نہیں مانگتے، مگر ہم اپنے دفاع کے لیے امریکہ کو اس کے اشتعال انگیز اقدامات کا جواب اپنی طاقتور مسلح افواج کے ذریعے دیں گے اور اپنے منتخب کردہ راستے پر ہی چلیں گے۔
اس سے پہلے پیر کو کوریائی خطے کے لیے چین کے ایل جی کی جنوبی کوریا کے وزیر خارجہ سے ملاقات ہوئی تھی، جس میں دونوں ممالک نے شمالی کوریا کی جانب سے مزید میزائل تجربات کرنے کی صورت میں اس کے خلاف سخت موقف اختیار کرنے پر اتفاق کیا تھا۔ واضح رہے کہ شمالی کوریا نے حال ہی میں کئی میزائل تجربات کیے ہیں، اور ماہرین کا خیال ہے کہ مستقبل میں یہ جوہری اسلحہ بنا سکتا ہے جس میں امریکہ تک مار کرنے کی صلاحیت ہو سکتی ہے۔ جنوبی کوریا میں امریکہ کے سابق سفیر کرسٹوفر ہل کا کہنا ہے کہ امریکی بحری بیڑے کی کوریائی خطے میں تعیناتی شمالی کوریا کے لیے ایک اہم پیغام ہے۔
اس اقدام سے شمالی کوریا کو بتایا گیا ہے کہ ہم اس پر نظر رکھے ہوئے ہیں، اور میں یہ سمجھتا ہوں کہ سیکرٹری خارجہ کا یہ بیان گزشتہ بیان سے پیوستہ ہے جس میں انہوں نے کہا تھا کہ کچھ بھی ممکن ہے۔ اب یہ بحری بیڑا شمالی کوریا پر حملہ کرے گا یا نہیں، یہ الگ بحث ہے۔ تاہم میرا خیال ہے کہ شمالی کوریا کے لیے یہ صرف ایک یاد دہانی ہے کہ امریکہ کا اس معاملے میں براہ راست کردار ہے۔
دوسری جانب بحر الکاہل میں ہی امریکہ اور جنوبی کوریا کے درمیان جنگی مشقیں بھی جاری ہیں، جنہیں شمالی کوریا نے ملک پر چڑھائی کی تیاری قرار دیا ہے۔ اس سے پہلے برطانیہ کے اخبار فائنینشل ٹائمز کو انٹرویو دیتے ہوئے امریکی صدر ڈونلڈ ٹرمپ نے کہا تھا کہ شمالی کوریا کے جوہری اسلحے کے خطرات سے نمٹنے کے لیے امریکہ تنہا ہی کارروائی کرنے کے لیے تیار ہے۔ گزشتہ ہفتے چینی صدر شی جن پنگ اور امریکی صدر ڈونلڈ ٹرمپ کے درمیان ملاقات سے ایک دن پہلے شمالی کوریا نے درمیانی فاصلے تک مار کرنے والے بیلسٹک میزائل کا تجربہ کیا تھا۔ دوسری جانب جنوبی کوریا، امریکہ اور جاپان کے درمیان رواں ماہ ایک اجلاس کی تیاری کی جا رہی ہے، جس میں شمالی کوریا کے خلاف مشترکہ رد عمل طے کیا جائے گا۔
فرد جاوید کی اسی رپورٹ کے تناظر میں میں نے شمالی کوریا اور امریکہ کی فلوت الفاظ کی جنگ اور ممکنہ عملی اقدامات کے بارے میں بیجنگ میں سینئر صحافی اور تجزیہ کار سبیل داس گپتا سے بات کی۔ پوچھا کہ شمالی کوریا کے پاس کیا اتنی صلاحیت اور فوجی قوت موجود ہے کہ وہ امریکی کروز میزائل کا مقابلہ کر سکے؟
دیکھیے، اس بات پہ نا انیومریبل ریسرچ ہوا ہے۔ ایسا دنیا کا کوئی سیکیورٹی تھنک ٹینک نہیں ہے جس نے اس کو دیکھا نہیں ہے،
ٹھیک ہے؟
اور سب لوگوں کا یہ کہنا ہے کہ جو اس ملک میں قریب 15 سے 20 سال تک سارے یونیورسٹیز بند رہے ہیں، سارے سائنس پڑھانے کی کوئی ویوستھا نہ رہی ہو، وہ یہ کیسے بنا رہا ہے؟ کیونکہ ہوتا کیا ہے کہ نیوکلیئر ٹیکنالوجی میں ایک یا دو بڑے سائنٹسٹ سے کام نہیں ہوتا ہے، ہول چین آف ٹیکنالوجیسٹ اینڈ سائنٹسٹ یو نیڈ۔ एक दो आदमी का काम नहीं है, एक दो तो क्या है 300-400 लोगों की जरूरत होती है एक मिसाइल प्लांट में, साइंटिस्ट की जरूरत होती है, लाखों जगह उसी उसकी टेम्परेचर टेस्टिंग होगी, पता नहीं क्या क्या होगा। ये कैसे नॉर्थ कोरिया कर रहा है? और ऐसा इस शुरुआत में तो ये कहते थे, आपको याद है 3-4 साल पहले जब यूएन की मिशन जाती थी तो लोग कहते थे कि बकवास है, बड़ी बड़ी बातें हैं, उनकी टेक्नोलॉजी पुरानी है वगैरह वगैरह, लेकिन अभी इतनी तेज तराज है उनका काम कि यूएस और साउथ कोरिया को थर्ड एंटी मिसाइल रडार सिस्टम लॉन्च करना पड़ रहा है।
यही तो सिबिलदास गुप्ता जी मैं पूछना चाह रहा हूँ कि फार ईस्ट में ऐसा क्या हो रहा है कि अमरीका को क्रूज मिसाइल से लैस बहरी जहाज शुमाली कोरिया की तरफ भेजना पड़ रहा है? ये ऐसा गुप्तचर इतना खुफिया क्या है?
अमेरिका के रिसर्च में नहीं आ रहा है। अच्छा छोड़िए अमेरिका को, साउथ कोरिया के रिसर्च में नहीं आ रहा जो से सटा हुआ है लगा हुआ है। तो एक लोग अटकले ये लगाते हैं कि चीन का कुछ एक समय में सपोर्ट रहा होगा।
अच्छा,
लेकिन लास्ट 2 साल तो चीन ने सपोर्ट नहीं किया, ये तो कॉन्फिडेंटली कहा जा सकता है। ये जो यंग बंदा जो यंगर किम जब से आया है
जी,
उसके पहले दिन से चीन के साथ नॉर्थ कोरिया का रिश्ता ढीला होता गया है जब से वो आया है। उसके पिताजी किम जब तक थे तब तो बहुत हर लेवल पे सपोर्ट था।
तो अगर अगर मैं इसी बात को आगे बढ़ाऊं सिबिलदास गुप्ता जी, तो चीन बज़ाहिर शुमालिया कोरिया के बारे में एक बैलेंस्ड पॉलिसी रखता है, मगर अमेरिका की डिप्लॉयमेंट के फैसले के बाद चीन का क्या रद्द अमल नजर आ रहा है?
चीन में नजर कह रहा है, चीन ने आज कहा भी और हमेशा कहती आई है कि वो अभी नॉर्थ कोरिया को सपोर्ट करने वाली बात खत्म हो गई है, अब नॉर्थ कोरिया को वो सपोर्ट नहीं करती।
अच्छा।
लेकिन वो बार बार इस बात को वार्न करती है कि आप ऐसा कोई प्रोवोकेटिव एक्शन न लो जिससे नुकसान होगा। आज भी चीन ने ये कहा कि भाई आप कोई प्रोवोकेटिव एक्शन न लो, ठीक है? मतलब चीन बार बार ये समझाने की कोशिश कर रही है कि हमारे उसके ऊपर जो रेस्ट्रेनिंग पावर था, कैपेबिलिटी था, वो नहीं है। अब खुल के थोड़ी ना कहेगी चीन के हमारे पास नहीं है वो शक्ति वो पावर। लेकिन ये आदमी सरफिरा है, लेकिन लोग शुरुआत में पागल कह रहे थे, लेकिन वो नहीं है, वो बहुत ही कैलकुलेटेड निकला है। लोग ये कहते हैं कि मिसाइल तो खत्म हो जाएंगे भैया, कितना आप छोड़ोगे? लेकिन एक ये जो एंटी मिसाइल सिस्टम जो अमेरिका और साउथ कोरिया ने लॉन्च किया है थर्ड मिसाइल सिस्टम, वो इतना एक्सपेंसिव है, इतना बड़ा प्रोजेक्ट है कि उस भाव में तो पूरे नॉर्थ कोरिया आप खरीद सकते हो।
अच्छा, बीजिंग से ये सहाफ़ी तज़्ज़ियाकार सबीलदास गुप्ता, बात अधूरी रहेगी अगर इसी मौजू पर अमरीका में पाई जाने वाली सोच और कवरेज पर बात ना हो। इस तनाजुर में मैंने दिफाई उमूर के तज़्ज़ियाकार वाशिंगटन DC में डॉक्टर एहसान एरारी से बात की। बावर कराया गया वैसे तो शुमाली कोरिया के तई अमरीका की पॉलिसी काफ़ी अरसे से मानदाना मुखासमाना रही है, मगर क्या अब हालात में कोई खास तब्दीली आई है जो डोनाल्ड ट्रंप ने क्रूज मिसाइल से लैस बहरी जहाज शुमाली कोरिया के सर पे तैनात करने का फैसला किया है?
हाँ, मैं समझता हूँ प्रेसिडेंट ट्रंप ये जाहिर करना चाहते हैं, साबित करना चाहते हैं कि उनकी पॉलिसी प्रेसिडेंट ओबामा की पॉलिसी से बहुत मुख्तलिफ है। जो प्रेसिडेंट ओबामा की जो स्ट्रेटेजिक पेशेंस जिसको कहा कहते थे प्रेसिडेंट ओबामा, वो बिल्कुल नाकिस थी प्रेसिडेंट ट्रंप के ख्याल के मुताबिक। मगर देखिए, अगर मकसद जो स्ट्राइक फोर्स जो भेजा है प्रेसिडेंट ट्रंप ने नॉर्थ कोरिया को, कार्ल विंसन स्ट्राइक ग्रुप, उसका मकसद ये है कि नॉर्थ कोरिया को हरास करना, वो मकसद नहीं समझता पूरा होगा। नॉर्थ कोरिया ये जिद में लगा हुआ है कि वो काम करता रहेगा। नॉर्थ कोरिया की सबसे बड़ी जो है शिकायत अमेरिका से ये है कि ये जो जॉइंट नेवल एक्सरसाइजेज जो हो रही हैं सालों से, वो उसका मकसद सिर्फ नॉर्थ कोरिया को हरास करना है। ये नॉर्थ कोरिया की पोजीशन है,
ठीक है?
और साउथ कोरिया की पोजीशन ये है कि अगर वो एक्सरसाइज न हो तो नॉर्थ कोरिया के ऊपर प्रेशर नहीं पड़ेगा कि वो साउथ कोरिया से नेगोशिएशन करे। मगर नेगोशिएशन होगी क्या? नेगोशिएशन का मकसद क्या है? अगर नेगोशिएशन का मकसद यह है कि नॉर्थ कोरिया न्यूक्लियर वेपन्स को अबैंडन करते, वो तो कभी नहीं होगा। वो तो उसने देख लिया, नॉर्थ कोरिया ने देख लिया कि सद्दाम हुसैन की जहाँ शुरुआत बशार असद के ऊपर स्ट्राइक हुई, तो वो किम जोंग उन को मालूम है कि अमेरिका वो मेजर नहीं ले सकता।
अच्छा, यहाँ डॉक्टर साहब कता कला माफ, लेकिन शुमाली कोरिया ने ये बैरी बेड़ा और ये स्ट्राइक फोर्स की जो जवाबी पर जवाबी कार्रवाई की धमकी दी है, क्या अमेरिका इस धमकी को संजीदगी से लेगा?
वो धमकी देगा क्या, वो करेगा क्या? वो उसको नॉर्थ कोरिया को मालूम है कि अगर खुदा ना खासा उसने एक मिसाइल भी अमेरिका की तरफ छोड़ा तो अमेरिका उसको तबाह कर देगा। ये जो है ये कोई ढकी छुपी बात नहीं है। और चूंकि प्रेसिडेंट शी यहाँ पे थे जब प्रेसिडेंट ट्रंप ने स्ट्राइक किया सीरिया के ऊपर, तो उन्होंने अपनी आंखों से देखा कि प्रेसिडेंट ट्रंप इस ताल्लुक से, उनका मकसद प्रेसिडेंट ओबामा से बिल्कुल जुड़ा है। तो अब ये उम्मीद की जा रही है कि शायद प्रेसिडेंट शी ऑफ चाइना नॉर्थ कोरिया के ऊपर प्रेशर डाले कि नेगोशिएशन करो। मुझे यही सवाल है कि नेगोशिएशन का मकसद क्या होगा? नेगोशिएशन का मकसद ये होगा कि मैं समझता हूँ अमेरिका ये बोलेगा कि ये मिसाइल टेस्ट खत्म कर दो।
अभी हाल ही में सदर डोनाल्ड ट्रंप ने शाम में क्रूज मिसाइल दागे हैं और अब शुमाली कोरिया में क्रूज मिसाइल वाला बैरी जहाज रवाना किया है। पूछना मैं ये चाह रहा हूँ, क्या उनका ये जंगजूयाना रवैया अमेरिका की ताकत की ढलती हुई शाम की झलक है या नई सुबह की किरण है, या क्या कहेंगे आप, ये बासी कड़ी में उबाल है?
नहीं, ये अमेरिका की अमेरिका की जो है दोपहर है ये।
अच्छा।
ये ना सुबह है ना शाम है। देखिए अमेरिका की कोई ढलती हुई शाम नहीं है। ये इस तो मैं सख्त जो है डिसएग्री करता हूँ उन लोगों से जो इस बात को प्रपोज करते हैं। अमेरिका इज अ लोन सुपर पावर। अब देखिए कौन है सुपर पावर? अमेरिका की मिलिट्री ताकत के ताल्लुक से 31 मुल्कों के जो 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 कलेक्टिव डिफेंस एक्सपेंडिचर्स हैं वो अमेरिका की उससे ज़्यादा हैं। और अमेरिका की नेवी, एयरफोर्स, आर्मी अमेरिका की सबसे सबसे ज़्यादा पावरफुल फोर्सेस हैं।
लेकिन डॉक्टर एहसान हरारी साहब, यहाँ एक बात की भी तो गौरतलब है कि डोनाल्ड ट्रंप अपनी इंतखाबी मुहिम के दौरान अमेरिका फर्स्ट की बात करते रहे, मगर अब वो अमेरिका की रिवायती सुपर पावर वाली पॉलिसी की तरफ जा रहे हैं। इसमें अंदरूनी तौर पर बाएं बाजू की कुव्वतों के बढ़ते हुए दबाव का है ये नतीजा या कुछ और मंतर है?
मैं समझता हूँ ये जो प्रेसिडेंट जब भी व्हाइट हाउस में आता है, जो बातें जो इलेक्शन कैंपेन के दरमियान में करता है वो बातें बहुत ही बेसलेस समझी जाती हैं। ट्रंप के तालुक से ये कहा गया कि नहीं ये बहुत डिफरेंट है, ये मुख्तलिफ है, नहीं ऐसा नहीं होगा। देखिए जो अमेरिका की लेगेसी है शफी नकी जामी साहब, अमेरिका की लेगेसी जो सुपर पावरडम जिसको बोलते हैं वो है, अमेरिका की लेगेसी जो प्राइमेसी की है वो लेगेसी को धक्का नहीं पहुंचेगा। यहाँ अमेरिका की जो है सिक्योरिटी स्टेट जो है अमेरिका की वो बहुत ही पावरफुल है, जो इंटेलिजेंस सर्विस है बहुत ही पावरफुल है। वो जो प्रेसिडेंट को जो इन्फॉर्मेशन प्रोवाइड करती है उसके बाद से जो प्रेसिडेंट की आंखें खुल जाती हैं। थोड़ी देर लगी प्रेसिडेंट ट्रंप को आंखें खुलने में, मगर मैं समझता हूँ उनकी आंखें खुल रही हैं। वो अमेरिका फर्स्ट को अब्रांडन नहीं करेंगे, वो मैं समझता हूँ वो बैलेंस लाने की कोशिश करेंगे अमेरिका फर्स्ट और बिटवीन अमेरिका फर्स्ट और अमेरिका की जो है प्राइमेसी। और ये रशिया को बहुत ही क्लियर सिग्नल भेजा गया है, चाइना को भी बहुत क्लियर सिग्नल भेजा गया है, यूरोपियंस को बहुत क्लियर सिग्नल भेजा गया है कि अमेरिका अपनी प्राइमेसी को अब्रांडन नहीं करेगा।
वाशिंगटन डीसी से ये थे दिफाई उमूर के सीनियर तज्जियाकार डॉक्टर एहसान एरारी। और साहब अब जिक्र कुछ कोहे हिमालय और गायना का। कोहे हिमालय समझ ही गए होंगे आप, दुनिया का सबसे ऊंचा पहाड़ है। और गायना वो क्यों, वहाँ पे भी तकरीबन पहाड़ वाला मामला, क्रिकेट का तीसरा डिसाइडर है वेस्ट इंडीज़ के साथ पाकिस्तान का। तो सबसे पहले बात करते हैं साद मोहम्मद से, जो माउंट एवरेस्ट को सर करने की कोशिश कर रहे हैं। साथ साथ अगर आप मेरी आवाज़ सुन रहे हैं तो सबसे पहले तो ये बताइए कि आप कहाँ तक पहुँचे हैं और मंजिल से कितनी दूर है, दिखाई दे रही है? साथ
जी, अस्सलाम वालेकुम, मेरा नाम साद मोहम्मद है और मैं एक पाकिस्तानी कोपेमा हूँ। इस वक्त मैं नामचीय बाजार में हूँ जो कि नेपाल में केटू ट्रैक पे, सॉरी एवरेस्ट के ट्रैक पर एक दरमियानी मंजिल है। लुकला से तकरीबन 2 दिन के फासले पर ये वाकया है और ये आखिरी बड़ा शहर है जिसके बाद फिर आबादियां फिर बहुत छोटी छोटी हो जाती हैं और सरदा भी एक किस्म से खत्म हो जाता है। और एक जिस तरह कहें कि नीम रेगिस्तानी सा इलाका शुरू हो जाता है एवरेस्ट बेस कैंप तक, तो एवरेस्ट बेस कैंप इंशाल्लाह 2 से 3 दिन में हम लोग पहुंच जाएंगे।
आपने कहा हम लोग, तो मैं पूछने वाला हूँ कि हम में कौन कौन शामिल है, लेकिन बर्फ का हाल क्या है, मौसम कैसा है, थपेड़े पड़ रहे हैं
पाकिस्तान से? जी, पाकिस्तान से इस साल 2 लोग हैं जो कि एवरेस्ट सर करने की मुहिम पर निकले हैं। एक मैं खुद साथ मोहम्मद और साथ मेरे हैं रिटायर्ड कर्नल डॉक्टर अब्दुल जब्बार भट्टी साहब जो कि मेरे माउंटेनियरिंग के उस्ताद भी हैं। हम लोग 2012 पे अंतिक एक पहाड़ है कराकोरम का 7,027 मीटर का, उस पे हम इकट्ठे थे और इस साल भी हम इकट्ठे हैं।
अच्छा, बड़ा अच्छा है, लग रहा उम्मीद जोश वलवला बड़ा अच्छा दिखाई दे रहा है। खाना पीना ठीक मिल रहा है, जवाब हाँ या ना?
बहुत अच्छा मिल रहा है जी, बहुत
साद मोहम्मद, बहुत बहुत शुक्रिया नेपाल से बराह रास्त बात करने का।
हमारे नामा निगार करिया करिया गांव गांव।
रहीम यार खान में लाशों के हमरा एहतजाज भी किया। मोहम्मद काजिम, BBC क्वेटा।
शुमाइला जाफरी, BBC नकियाल सेक्टर लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान, BBC पिशावर।
हुकूमत पर सियासी दबाव में कमी आएगी या इजाफा होगा? हारून रशीद, BBC इस्लामाबाद।
जहां खबर है वहां हमारा नामा निगार है।
ऑस्ट्रेलिया के मिचेल मार्श और स्टीव ओकीफ पहला टेस्ट मैच खेल रहे हैं। अब्दुल रशीद शकूर, BBC दुबई।
कौमी असम्बली का इजलास कल फिर होगा। शहजाद मलिक, BBC इस्लामाबाद।
और शाहराहों की सजावट का खास इंतजाम किया जा रहा है। रियाज मसरूर, BBC श्रीनगर।
बाखबर रहने के लिए सैरबीन सुना कीजिए।
हालात हाजरा का प्रोग्राम सैरबीन, आप BBC उर्दू सर्विस से सुन रहे हैं। 3 माह गुजर गए। पाकिस्तान के सूबे सिंध की हुकूमत अकलियतों के तहफ्फुज़ के लिए क्रिमिनल लॉ एक्ट 2015 पर बहस करने में नाकाम रही और एक बार फिर ये बरामदे में भेज दिया गया। तफसील के साथ मीरपुर खास से इरम अब्बासी।
मीरपुर खास से तकरीबन 1.5 घंटे के फासले पर वाक़े एक गाँव में अंजू रहती हैं। अंजू 16 बरस की हैं और उन्हें 5 मुसलमान अगवाकारों ने 3 माह तक रस्सियों से बांध कर कैद में रखा ताकि वो हिंदू से मुसलमान हो जाएं। अदालत की मुदाखलत के बाद ही अंजू की वापसी मुमकिन हुई। BBC से बात करते हुए अंजू ने अपनी आप बीती कुछ यूं बयां की।
मैं घास लेने गई थी मेरी मम्मी के साथ, वहाँ पे 5 लोग आए, मुझे अगवा उठाने के लिए धमकी दी कि हमारे साथ चलो नहीं तो हम तुम्हें मार देंगे। तो फिर मैं डर के मारे चली गई उन लोगों के साथ, तो वहाँ पे मुझे बहुत दूर लेके गए, वहाँ पे मुझे मारा कि आपने इस्लाम कबूल करो, मैंने नहीं किया इस्लाम कबूल, बहुत मारते थे। मैंने बोला मैं अपना मज़हब नहीं छोड़ती हूँ, मैं अपनी मम्मी पापा वालों को नहीं छोड़ती हूँ।
ये सिर्फ अंजू की कहानी नहीं, सिंध में जहाँ हिंदू आबादी सबसे ज़्यादा है, सिर्फ इस मीरपुर खास डिस्ट्रिक्ट में गुज़िश्ता 3 माह में 3 ऐसे वाक़े सामने आए हैं। मगर हिंदू बरादरी अपने ऊपर होने वाले जुल्म पर बात करने से भी डरती है। यहाँ बसने वाले हिंदुओं को इस बिल के मुतारिफ होने से एक उम्मीद हो चली थी, मगर ये उम्मीद ज्यादा देर ना रह सकी। अकलियतों के हकूक के तहफ्फुज के लिए मुतारिफ कराए जाने वाले क्रिमिनल बिल के मसौदे के मुताबिक पाकिस्तान में पहली मर्तबा जबरदस्ती शादी के लिए मजहब तब्दील करवाने पर जुर्माने समेत 5 साल से लेकर उम्र कैद तक की सजा तजवीज की गई। जबर की शादी में मुलविस हर शख्स के लिए जुर्माने समेत 3 बरस की कैद मुतय्यन की गई। 18 बरस से कम उम्र के बच्चों के मजहब तब्दील कराने पर पाबंदी आयद की गई, लेकिन पार्लियामेंट के बाहर बैठे कदामत पसंद ग्रोह इस तारीखी बिल की राह में रुकावट हायल करने के लिए सड़कों पर निकल आए और मुतफिका तौर पर इस बिल को पास करने वाले सिंध असेंबली के अरकीन अब इस पर बात करने से भी डरते हैं। इसकी मुखालफत करने वाले तंजीम इस्लामी के रुकन शुजाउद्दीन शेख ने कहा,
18 साल से कम उम्र के किसी लड़के या लड़की के कबूल इस्लाम पर पाबंदी, तमाम दीनी जमातें और तमाम उलमा के इस पर इत्तेफाक है कि खिलाफ इस्लाम बात है। तो कोई मुसलमान कैसे गवारा कर सकता है कि 18 साल से कम उम्र कोई लड़का या लड़की फ्री विल के साथ आज़ाद मर्जी से इस्लाम कबूल करे तो उस पर पाबंदी लगा दी जाए।
بل واپس لینے کے حکومتی فیصلے نے غیر مسلم لڑکیوں کے لیے زندگی مزید مشکل بنا دی ہے۔ رادھا بھیل سندھ میں زبردستی شادی کے لیے مذہب کی تبدیلی کا شکار ہونے والی لڑکیوں کی مدد کرتی ہیں۔ بی بی سی سے بات کرتے ہوئے انہوں نے کہا،
ہمیں جو ہے وہ ہندو کمیونٹی کو پہلے ہی بہت سارے حقوں سے محروم رکھا گیا ہے۔ جو ہمارا بل تھا اس پہ ہمیں تھوڑی سی خوشی ہوئی تھی، کیونکہ اب ہم تھوڑے جو وومین تھی وہ تھوڑی پروٹیکٹ ہو رہی تھی۔ پورے جو ہے ہندو کمیونٹی میں ایک مایوسی سی ہے کہ گورنمنٹ جو ہے وہ بھی ہمارے لیے اتنا نہیں کر پا رہی، کیونکہ اتنی دوسری طاقتیں جو ہے وہ اتنی طاقتور ہیں کہ وہ ہماری جو گورنمنٹ ہے وہ بھی گھٹنے جو ہے ٹیک دیتی ہے۔
ایک رپورٹ کے مطابق ہر سال تقریباً 1000 غیر مسلمان لڑکیوں کو زبردستی شادی کے لیے مسلمان کیا جاتا ہے۔ ماہرین کے مطابق پارلیمان کی کمزوری اور قدامت پسند اسلام کے ٹھیکے داروں کی طاقت کا خمیازہ پہلے سے ناانصافی کا شکار اقلیتی برادری کو بھگتنا پڑے گا۔ ارم عباسی، بی بی سی، میرپور خاص۔
اسی موضوع پر اب سے کچھ دیر پہلے ہماری ساتھی عالیہ نازکی نے وزیر اعلیٰ سندھ کے اقلیتی امور کے معاون خصوصی ڈاکٹر کھٹومل جیون سے بات کی۔ پوچھا کہ اقلیتوں کو زبردستی مذہب تبدیل کرنے کے خلاف تحفظ دینے والے اس بل کا اس وقت مقام ہے کیا؟
ابھی جو اسٹیٹس یہ ہے، یہ پروونشل اسمبلی سندھ نے ایک یونانیمسلی بل پاس کیا تھا جس میں ساری پولیٹیکل پارٹیز، جس میں پاکستان پیپلز پارٹی، فنکشنل لیگ تھی، تحریک انصاف، ایم کیو ایم، سب نے مل کے سب کی سے مشورہ کر کے اس کے بعد یہ بل لایا گیا تھا، جو بل میں نے ٹیبل کیا تھا، اور اس کے بعد جو ہے بل جو ہے اسینٹ کے لیے گورنر صاحب کو بھیجا گیا تھا۔ گورنر صاحب نے وہ بل ایز اٹ از واپس کر دیا ہے، ہماری اسمبلی میں ہے، اور اس پہ ہم دوبارہ جو ہے ابھی آرٹیکل 116 کے تحت اس کو واپس کیا ہے۔ تو اس کا مقصد یہ کہ یہ بل جو ہے دوبارہ اسمبلی میں جائے گا اور انشاءاللہ اس کو ہم دوبارہ پاس کریں گے۔ تو
وزیر اعلیٰ سندھ کے اقلیتی امور کے معاون خصوصی کھٹومل جیون ہماری ساتھی عالیہ نازکی سے بات کر رہے تھے۔ سندھ ہائی کورٹ میں غلام قادر مری کی مبینہ گمشدگی کے خلاف درخواست دائر کی گئی ہے، جس پر 14 اپریل تک وفاقی صوبائی حکومت اور ڈائریکٹر جنرل رینجر سے وضاحت طلب کی گئی ہے۔ اسی عرصے میں غلام قادر مری کے علاوہ لاپتہ ہونے والے نواب لغاری اور اشفاق لغاری کی بابت کراچی سے ریاض سہیل۔
یہ درخواست غلام قادر مری کے بھائی اسماعیل مری نے دائر کی ہے، جس میں موقف اختیار کیا گیا ہے کہ 4 اپریل کو ذوالفقار علی بھٹو کی برسی سے واپسی پر غلام قادر مری کو جام شوروں کے قریب سے 3 ساتھیوں سمیت جبری لاپتہ کیا گیا ہے۔ درخواست میں مزید کہا گیا ہے کہ غلام قادر مری کسی بھی مقدمے میں ملوث نہیں، اگر وہ کئی ملوث قرار دیے گئے ہیں تو ان کی گرفتاری ظاہر کی جائے۔ واضح ہے کہ غلام قادر مری ٹنڈو الایار کے رہائشی ہیں، اور وہ ٹنڈو الایار کے علاوہ سانگڑھ اور بدین میں زرداری خاندان کی زرعی زمینیں سنبھالتے ہیں۔ چند سال پہلے آصف علی زرداری کی چھوٹی صاحبزادی آصفا بھٹو کا ووٹ بھی ٹنڈو الایار کے انتخابی حلقے میں درج کرایا گیا تھا، جہاں غلام قادر مری اثر رسوخ رکھتے ہیں۔ وہ ضلع کونسل کے رکن بھی ہیں۔ غلام قادر مری بلوچ قوم پرست مزاحمت کاروں کے بھی قریب رہے ہیں۔ 1970 کی دہائی کی مزاحمتی تحریک کے رہنما شیر محمد اور شیرو مری افغانستان سے واپسی پر جب حیدرآباد تشریف لائے تھے تو ان کے میزبان غلام قادر مری تھے۔ کراچی میں مقیم مرحوم نواب خیر بخش مری کے پاس بھی ان کا اکثر آنا جانا ہوتا تھا۔ غلام قادر مری کی گمشدگی سے قبل سابق مشیر نواب لغاری مبینہ طور پر اسلام آباد سے لاپتہ ہو گئے تھے۔ ان کی بیگم بدرالنساء نے اس گمشدگی کے خلاف اسلام آباد ہائی کورٹ میں درخواست دائر کی ہے، اور عدالت نے وزارت داخلہ، وزارت دفاع اور پولیس کو نوٹس جاری کیے ہیں۔ بدرالنساء نے موقف اختیار کیا ہے کہ 4 اپریل کو قانون نافذ کرنے والے ادارے کے اہلکاروں کے روپ میں اغوا کار آئے اور ان سے شناختی کارڈ طلب کیا، اور کارڈ چیک کرنے کے بعد انہیں گاڑی میں ڈال کر ساتھ لے گئے۔ نواب لغاری کا تعلق سندھ کے ضلع دادو کے شہر خیرپت ناتھن شاہ سے ہے، اور انہوں نے سیاست کی ابتدا سندھی قوم پر جماعت سے کی تھی۔ ان کا نام اس وقت سامنے آیا جب 30 ستمبر 1988 کو حیدرآباد میں فائرنگ واقعات میں بڑے پیمانے پر ہلاکتیں ہوئیں۔ اس واقعے نے بعد میں سندھی مہاجر لسانی فسادات کی شکل اختیار کر لی تھی۔ ان واقعات کا مقدمہ موجودہ ترقی پسند پارٹی کے سربراہ قادر مکسی، جانو آرائن سمیت نواب لغاری پر بھی دائر کیا گیا تھا، لیکن بعد میں عدالت نے انہیں بری کر دیا تھا۔ نواب لغاری کے کزن رمضان لغاری نے بتایا کہ 1994 میں جب بینظیر بھٹو خیرپور ناتھن شاہ آئیں تو نواب لغاری نے پیپلز پارٹی میں شمولیت اختیار کی تھی، جس کے بعد سے ان کا خاندان پیپلز پارٹی سے وابستہ ہے۔ حیدرآباد میں جب 18 ستمبر 1997 کو سابق وفاقی سیکرٹری داخلہ عالم خان آلمانی کو جب قتل کیا گیا تو ایف آئی آر میں آصف علی زرداری اور ان کے والد سمیت 7 افراد پر یہ مقدمہ درج کیا گیا تھا، لیکن بعد میں 2 ماہ بعد اس مقدمے میں نواب لغاری کا نام بھی شامل کیا گیا۔ پاکستان پیپلز پارٹی کی حکومت آنے کے بعد آصف علی زرداری کی بہن فریال تالپور عالم آلمانی کے گھر گئی تھیں، جس کے بعد دونوں فریقین نے صلح کر لی اور خون معاف کر دیا، جس کے بعد آلمانی خاندان پیپلز پارٹی میں شامل ہو گیا۔ نواب لگاری کو 2012 میں وزیر اعلیٰ سید قائم علی شاہ کا خصوصی اسسٹنٹ تعینات کیا گیا تھا۔ ان کے بارے میں بعض لوگوں کی رائے ہے کہ وہ ابتدا میں ڈاکٹر ذوالفقار مرزا کے قریب رہے تھے۔ اسلام آباد میں انہوں نے گزشتہ چند سالوں سے رہائش اختیار کر رکھی تھی، جبکہ ایک اسپیشل بچے کا علاج بھی مقامی ہسپتال میں جاری ہے۔ اسی طرح کراچی سے اشفاق لگاری لاپتہ ہیں، جو اومنی گروپ کے ملازم تھے۔ اس گروپ کے سربراہ انور مجید بتائے جاتے ہیں، جو آصف علی زرداری کے بزنس پارٹنر ہیں اور شوگر ملز کے کاروبار سنبھالتے ہیں۔ یہاں یہ بات بھی قابل ذکر ہے کہ آصف علی زرداری کی وطن واپسی کے دن بھی اومنی گروپ پر رینجرز نے چھاپہ مارا تھا۔ اشفاق لگاری کا خاندان بھی قوم پر سیاسی پس منظر رکھتا ہے، جس سے وابستہ لوگ سندھ ترقی پسند پارٹی، سندھ نیشنل پارٹی اور ورلڈ سندھی کانگریس میں رہے ہیں۔ وہ جامشوروں میں واقع ایک گیس کمپنی میں ملازم تھے، بعد میں کراچی میں اومنی گروپ سے وابستہ ہو گئے۔ دوسری جانب پاکستان پیپلز پارٹی کے شریک چیئرمین آصف علی زرداری نے ان مبینہ گمشدگیوں پر کہا ہے کہ ماضی کو دہرایا جا رہا ہے۔ بول ٹی وی کو دیے گئے ایک انٹرویو میں انہوں نے کہا کہ اس سے قبل بھی ان پر مختلف الزامات پر 12 مقدمات دائر کیے گئے تھے، جن سے وہ بری ہو گئے۔
میرا فارم مینیجر پرسوں اریسٹ ہوا ہے، پتہ کل اریسٹ ہوا ہے، وہ پتہ نہیں کہ کون لے گیا۔ گاڑی کھڑی ملی ہے، چار بندے اس کے ساتھ تھے، چاروں ہی کڈنیپ ہو گئے ہیں۔ ایک اور ہمارا دوست رات کو کہیں سے آ رہا تھا، وہ بھی لگاری ہیں، وہ بھی کڈنیپ ہو گئے ہیں۔ ہم سمجھتے ہیں کہ وہ طاقتیں دوبارہ کوئی افسانہ ہی افسانہ بنانا چاہتی ہیں، مگر یہ بھول گئی ہیں کہ ہمارے دوست یا ہمارے رفاقی وہ بیچارے چھوٹے چھوٹے کمزور لوگ ہیں یا چھوٹے چھوٹے آدمی ہیں، ان کے تو بڑی بڑی موٹی موٹی مرغیاں ہیں۔ اگر ان کو کہیں تھوڑا سا ناخون لگ گیا تو بہت سا خون نکل آئے گا۔
واضح ہے کہ ڈاکٹر عاصم کی ضمانت پر رہائی اور سابق صوبائی وزیر شرجیل انعام میمن کی واپسی پر یہ خیال کیا جا رہا تھا کہ آصف زرداری اور اسٹیبلشمنٹ ایک دوسرے کے قریب آئے ہیں، لیکن بعد کے واقعات اور آصف زرداری کے بیانات نے ان اطلاعات کو مسترد کر دیا ہے۔ ریاض سہیل، بی بی سی، کراچی۔
اور اب گیانا کا میدان، وہاں پر ویسٹ انڈیز اور پاکستان آمنے سامنے تیسرا میچ کھیل رہے ہیں۔ اچھا غزن فرحیدہ میرے سامنے بیٹھے ہیں، سنیے میں ان کی نظر بھی ہے، کیا ہے، کیا اہمیت ہے اس میچ کی؟
شفیع صاحب، اس میچ کی اہمیت یہ ہے کہ 26 سال سے پاکستان ویسٹ انڈیز سے نہیں آ رہا، ویسٹ انڈیز پاکستان کے ساتھ ون ڈے سیریز 26 سال سے ویسٹ انڈیز نہیں جیت پایا پاکستان سے، تو اس حساب سے پاکستان کے لیے یہ میچ بہت زیادہ اہمیت کا حامل ہے۔
دو گزر چکے ہیں، یہ تیسرا ہے،
یہ تیسرا ہے، یہ فائنل میچ ہے اور گیانا میں کھیلا جا رہا ہے، پروویڈنس اسٹیڈیم۔ اسٹیڈیم کی خاص بات یہ کہ اسٹیڈیم جو ہے وہ قدرے نیا ہے، پچ بھی نہیں ہے، اور صبح میچ شروع ہونے سے پہلے تھوڑی سی بارش ہوئی جس کی وجہ سے پچ ہے وہ تھوڑی سی سلو ہے۔ اس وقت شائے ہوپ اور جیسن محمد جو ہیں وہ بیٹنگ کر رہے ہیں، 106 اسکور ہے ویسٹ انڈیز کا، 3 کھلاڑی آؤٹ ہیں اور 31 اوور ہوئے ہیں۔ پچھلے میچز کی نسبت اگر آپ دیکھیں تو ویسٹ انڈیز کی جو ٹیم ہے انہوں نے وکٹس کنٹین کی ہیں اور بہت زیادہ رک کے کھیلا ہے پچ پہ۔
اچھا، ویسٹ انڈیز نے ٹاس جیتا، پاکستان سے کہا کہ تشریف لائیے، ہم بیٹنگ کریں گے، پاکستان فیلڈنگ کر رہا ہے، کیا بیت رہی ہے، آثار کیا دکھائی دے رہے ہیں؟
آثار اس وقت تو یہ دکھائی دے رہے ہیں کہ پہلے دو میچ میں ویسٹ انڈیز جو بیٹنگ کر رہا تھا اس ان میں ان کا ایک پرٹیکولر مائنڈ سیٹ تھا، وہ یہ کر رہے تھے کہ اٹیک کر رہے تھے، لیکن اس پہ اگر ان کی غلطیوں کو دیکھا جائے تو وہ اٹیک اگر کر رہے تھے پاکستانی بالرس کو تو وکٹ بہت زیادہ لوز کر رہے تھے۔ تو اس میچ میں انہوں نے شروع میں اٹیک کرنے کی کوشش کی، محمد عامر کو ہٹا کے باقی سارے بالرس کو انہوں نے ٹارگیٹ کیا، محمد عامر کو انہوں نے ٹارگیٹ نہیں کیا کیونکہ ظاہر سی بات ہے عامر تھوڑے سے تگڑے بالر ہیں باقی دوسرے بالروں کی نسبت، تو ان کو انہوں نے ٹارگیٹ نہیں کیا، باقی دوسرے بالرس کو ٹارگیٹ کیا، لیکن جیسے ہی ان کی دو وکٹیں گریں ان کو یہ سمجھ میں آ گیا کہ نہیں، اٹیک نہیں، تھوڑا سا اگر رک کے کھیلیں تو شاید اسکور زیادہ ہو جائے۔ اور 26 سال
کا ابھی آپ کا 15 سیکنڈ اور ہے، ایک آخری سوال یہ بھی ہے، آثار کیا دکھائی دے رہے ہیں؟ میں یہاں آپ کو پکڑنا چاہ رہا ہوں نا،
آثار اس وقت آثار تو یہ دکھائی دے رہے ہیں کہ 250 تک ویسٹ انڈیز لے جائے گا، اور پاکستان بہت ایک مشہور بات ہے، ایک کنسیپشن بھی ہے کہ جی پاکستان جو ہے وہ گڈ چیزر نہیں ہے، پاکستان بیڈ چیزر ہے، لیکن یہ 26 سال کا ریکارڈ ہے، اس کو بچانا تو پڑے گا۔
غزن فرحیدر، میں شکریہ کہنا چاہ رہا ہوں، بہت بہت شکریہ۔ اچھا لگتا ہے کرکٹ پہ خاصی تگڑی نظر ہے، کہیں جی
جی
ٹھیک ہے صاحب۔ وہ یہیں سیربین اختتام کو پہنچتا ہے، اس کے ایڈیٹر تھے ثقلین امام، پروڈیوسر غزن فرحیدر، اتنی ہیبت سوار ہے ان کی، ابھی آپ کے سامنے کرکٹ کا ذکر کر رہے تھے، اسٹوڈیو مینیجر اسلام آباد سے عامر صدیق، لندن سے رابن وارن۔ تو میں حسب معمول اپنی پوری ٹیم سمیت آپ سے اجازت چاہوں گا، سیربین سننے کا بہت بہت شکریہ، لیکن آخر میں خبروں کا خلاصہ بھی سنیے، نادیہ سلیمان کی باری ہے۔
انڈیا کی وزیر خارجہ سشما سوراج نے کہا ہے کہ ان کا ملک پاکستان میں قید اپنے شہری کلبھوشن یادو کو سزائے موت سے بچانے کے لیے ہر ممکن اقدامات کرے گا۔ پاکستان کے وزیر دفاع خواجہ آصف نے کلبھوشن یادو کے معاملے پہ کہا کہ کسی ملکی یا غیر ملکی عناصر کو ملک میں دہشت گردی کی اجازت نہیں دی جائے گی۔ انہوں نے یہ بھی کہا کہ پاکستان کسی مسلمان ملک یا فرقے کے خلاف جارحیت کا حصہ نہیں بنے گا۔ امریکہ کے وزیر خارجہ ریکس ٹیلرسن ماسکو پہنچ گئے ہیں، جہاں وہ شام کے صدر بشار الاسد کے معاملے پہ دونوں ممالک کے درمیان جاری کشیدگی کی فضا پر بات کریں گے۔ تائیوان کی پارلیمان نے گوشت کے حصول کے لیے کتوں اور بلیوں کو مارنے پہ پابندی لگا دی ہے۔ جی سیون گروپ کے رکن ممالک شام کے تنازع کے حوالے سے روس پر نئی پابندیاں لگانے پر اتفاق کرنے میں ناکام رہے ہیں۔ یہ بی بی سی اردو سروس ہے۔